कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। नेपाली संगीतको स्वर्णिम युगमा सादर समर्पित श्रष्टाहरूमा शालीन अभिवादन सहित उज्यालो 90 नेटवर्कको यो सविशेष कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा प्रकाश सामीको हार्दिक अभिवादन। आजको कार्यक्रममा जीवनका ती रमाइला पलहरूका कुरा गर्नेछौ, रमाइला सन्दर्भहरूलाई जोड्नेछौ। हलिउडका चर्चित पत्रकार हेडा हेपर भन्थिन्, जब कुनै पनि कलाकारको पोस्टबक्समा कुनै पत्र आउँदैन वा उसलाई घरमा कुनै फोन कल बज्दैन, उसका फ्यानहरू घटे वा बजार बिग्रिए भनेर बुझ्नु भन्छन्। भारतका पहिलो सुपरस्टार जसका निम्ति सुपरस्टार शब्द प्रयोग भयो, राजेश खन्ना, उनको निम्ति प्रयोग भएको सुपरस्टार शब्द प्रयोग गर्ने पत्रकार देवयानी चौहानले आफ्नो एक संस्मरणमा लेखेका छन्, जब राजेश खन्नाले कालो भादगाउँले टोपी लगाएर मेरो सपनों की रानी कब आएगी गाए, त्यसपछि उनलाई स्टार इज बर्न भन्ने पदवी दियो। नेपाली संगीतको यसरी धेरै किसिमका भाषा भाषी र जात जातिसँग सम्बन्ध जोड़िएको छ, तर नेपालको संगीतको सबैभन्दा बढी निकट सम्बन्ध रहेको छ भारतको 22 राज्य दार्जीलिङसँग। पश्चिम बंगालको सुन्दर पहाड़ी राज्य दार्जीलिङमा नेपाली संगीतको उर्वरा भूमि बन्यो, जब हरि प्रदीप उदय जस्ता तीन संगीत साधकले स्वस्थानीमा गीत गाउँदै नेपाली भाषाको जागरण शुरू गरे। त्यसको धेरै वर्षपछि मात्र दार्जीलिङमा दलसिंह गहतराज, एसके राई, हरिमान गुरूङ अनि त्यसपछि नवीन बरदेवा, जितेन्द्र बरदेवा, अम्बर गुरूङ, गगन गुरूङहरूको श्रृंखला शुरू भयो। तर त्योभन्दा धेरै अगाडि धर्मशाला भाक्सुको तोतारानीमा जन्मेका मित्रसेन थापा मगर, जसले अल इण्डिया रेडियोमा पहिलो पटक गोर्खे गीत गाएर भारतको रेडियोबाट आफ्नो आवाज दिए, तीनै मित्रसेन नेपाली संगीत आकाशमा मितिरी साइनो लगाउने पहिलो गायक हुन्। मित्रसेनलाई यद्यपि मान्छेहरूले मित सेन पनि भन्ने गर्थे, किनकि उनलाई प्राय साथीभाइले मित जुनै भन्थे। उनका मित थिए गीतकार बहादुर सिंह बराल। बहादुर सिंह बरालसँग उनी बहादुर सिंह बरालका आँसुहरू किताबबाट धेरै गीत गाएका छन्। बहादुर सिंह बरालका छोरा नाति अहिले नेपालवासी नै भएका छन्, तर मित्र सेनका छोरा दिग्विजय सेन, जसको देहान्त धर्मशालामै भयो, मित्र सेन पहिलो पटक दार्जीलिङमा बहादुर सिंह बरालको गीत बोकेर आउँदा दार्जीलिङ सांगीतिक आकाशमा थर्किएको थियो भनिन्छ। धीरधाम मन्दिरको आँगनमा मित्र सेनले होम साले पेमे होम गाउँदाखेरि त्यो दार्जीलिङमा सांगीतिक लहर फैलिएको थियो। यो पहिलो गीत थियो दुई मितको, बहादुर सिंह बराल र मित्र सेनको होम साले पेमे होम।
कहिले तातो कहिले चिसो, नमा कुर्को पानी कहिले नमा कुर्को पानी, मेरो बानी हाँस्ने खेल्ने रिसाउँछौ कि नानी, तिमी रिसाउँछौ कि नानी, घुम्चाले हो मेरो चोचो लाला रङ्गी पाइने चोचो लाला रङ्गी,
ये तो बात है।
एउटो घर छ लमजुङ माथि अर्को घर छ रामके साइली अर्को घर छ रामके लाउनु काँचा काँचा बगाली पटाङ्के साइली बगाले पटाङ्के घुम्साले हुने दिने चोचो लाल रङ्गी साइली चोचो लाल रङ्गी
बटौलीको बजारमा दुई पैसाको लाह छ कि छैन, विरतीले नेटो काट्यो थाहा छ कि छैन। मित्रसेन थापा मगरका यो गीतपछि अब हामी चर्चा गर्नेछौ कालजय गीत संगीत अजर अमर गीतका बारेमा। अजर अमर गीतहरू बज्न थालेको धेरै समयपछि म एक दिन बजारमा थिएँ र मैले कफी खाँदै गरेको एउटा क्याफेमा कसैको मोबाइलमा फोन बज्यो र फोन बज्नुभन्दा अगाडि अजर अमर गीतहरूको साइन ट्युन बज्यो। म अचानक झुकेँ, दिउँसोको 11 बजे अजर अमर गीतहरू कुन एफएममा बज्यो, म चारैतिर घुम्दाखेरि कसैको मोबाइल बसेको रहेछ। त्यसपछि थाहा भयो उहाँले त्यो आफ्नो मोबाइलको कल साइन कल ट्युन बनाउनु भएको रहेछ। रमाइलो कुरा लाग्यो मलाई त्यो। पुल्चोकको साझा पेट्रोल पम्पमा कुनै एउटा डेरीको गाडी आएर रोकियो र त्यो गाडीबाट चामुन्दा डेरीका मालिक हुनुहुँदो रहेछ मणिराम आचार्य। उहाँले गुनासो गर्नुभयो, तपाईँको कार्यक्रममा फोन गर्न पाइँदैन, हामी कति सुन्छौं भन्नुभयो। बिना परिचय नै उहाँले त्यो प्रस्ताव राख्दा म झसङ्ग भएँ र पछि भन्नुभयो म कालजय गीतहरूको नियमित श्रोता हुँ। मणिराम आचार्यजीलाई पनि धन्यवाद। खोकना चल्ती फाँटका उत्तम राई, शर्मिला राई र उहाँका साथी रमेश भट्टराई जो नियमित यो कार्यक्रम सुन्नुहुन्छ, पेसाले उहाँहरू कृषक हुनुहुन्छ, सबैको यो कार्यक्रमसँगको लगावप्रति हामी आभार व्यक्त गर्दछौं। आज कार्यक्रममा हामी चर्चा गर्दैछौ नेपाली जनजीवनबाट विस्तारै हराउँदै गएको एउटा संस्कृतिका बारेमा। नेपाली जनस्थानबाट नेपालीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया जहाँ गएर बसे पनि बसोबास गरे पनि केही संस्कारहरू हाम्रा बाँकी छन्। जस्तो नेवारी परम्परामा गुफा निकाल्ने, बेल विवाह गर्ने, यी परम्पराका लागि पनि नेवारी परिवार नेपाल फर्केर आउने गर्छन्। तर हामी जहाँ जता गए पनि एउटा परम्परा छुटेको छैन, मित लगाउने। तर आजकल मित लगाउने परम्परा पनि न्यून भएर गएको छ र मितजु वा मित भात खाने वा मितले बिहा गर्दा मितेरी साइनो लाउने यी धेरै परम्पराहरू हाम्रो समाजमा थिए र छ। तर त्यो बिलाउनुको मूल कारण हाम्रो गीत संगीतमा नै ती पक्षहरू हराउँदै गएका छन्। तर नेपाली सुगम संगीतको इतिहासमा सन् 1965 मार्च महिनामा दार्जीलिङको महाकाल डाँडामा जहाँ शिव र बुद्धको दुवैको मूर्ति रहेको छ, त्यो डाँडामा कवि, गीतकार, समालोचक, निबन्धकार ईश्वर वल्लभले पुरेत भएर मकलमा आगो बालेर दार्जीलिङमा जन्मेका संगीतकार गोपाल योञ्जन र नेपालको काठमाडौँको किलागलमा जन्मेका नारायण गोपाललाई मित लगाइदिएका थिए। र ती दुईले मित लाएपछि धेरै राम्रा गीत संगीतहरूको विकास गरे र काठमाडौँको विभिन्न हलमा मितेरी संगीत नामकको सांगीतिक कार्यक्रम पनि गरे। ती मिज्जुको लामो सांगीतिक यात्रामा चलचित्र सिन्दूर, कान्छी, अनेक नाटकहरूमा पनि सहबद्ध भए। तर धेरैजसो गोपाल योञ्जन र नारायण गोपालका गीतलाई मिज्जुका गीतहरू भनेर सुन्ने, बुझ्ने र सम्मान गर्ने परम्परा थियो। ती दुईलाई मित लगाइदिने गीतकार ईश्वर वल्लभले लेखेको यो गीत, गोपाल योञ्जनले संगीत गरेको र स्वर सम्राट नारायण गोपालको यो गीत मिज्जुको सम्झनामा।
सारा दिन अरूलाई बाडे सायद रात मेरा सुखहरू अरूको सायद आँसू मेरा मेरा सुखहरू अरूको सायद आँसू मेरा सारा दिन अरूलाई बाँडे बिरसेर कहिले काहे विचार चोटी हासे बिरसेर कहिले काहे विचार चोटी हासे काढ़ाहरूलाई नाघी फुललाई माई खाए सायद ती गलती मेरा सायद ती काड़ा मेरा मेरा सुख हरो अरू को सायद ये आंसू मेरा सुख हरो अरू को सायद ये आंसू मेरा सारा दिन अरुलाई बाँडे सास तेरे डूबी रहे को बेला पराल समय हेरे शायद किनार अरू को गहराए शायद मेरा सुख हरो अरू को शायद ये आंसू मेरा सुख हरो अरू को शायद ये आंसू मेरा
सारा दिन अरूलाई बाँडे शायद ये रात मेरा यो गीत धेरै वर्षसम्म रेडियो नेपालको डड्डामा शब्द गोपालञ्जन भनेर रह्यो यसको कारण के रहेछ भने यो गीत पहिलो पटक गोपालञ्जनले आकाशवाणी खरसाङमा आफ्नै आवाजमा गाएका थिए र त्यति बेला उनले ईश्वर वल्लभ आफ्ना गुरूसँग अनुमति मागेर यसको दुई चार शब्द म आफ्नै राख्छु भनेर राखेर स्वर परीक्षा दिएका रहेछन् तर यो गीत वास्तवमा लेखेका रहेछन् ईश्वर वल्लभ स्वयंले धेरै वर्षपछि ईश्वर वल्लभको जीवनकालमै यो गीतलाई सच्याई माग्न मैले गोपालञ्जनकी पत्नी रिन्छिनीजनसँग फोनमा कुरा गर्दा उहाँले पनि यो गीत गोपालञ्जनकै भनेर भ्रममा पर्नु भएको रहेछ तर यो गीत ईश्वर वल्लभले काठमाडौँबाट दार्जीलिङमा गएर स्कूलको भवन बनाउने ठेकेदारी काम गर्दा दिनभरि आफ्ना कुल्लीहरूसँग सिमेन्ट बोक्ने ढुङ्गा बोक्ने काठ बोक्ने काममा व्यस्त हुने र साँझ परेपछि सिमेन्टको बोराको भारी माथि बसेर ईश्वर वल्लभ दिनभरिको हिसाब कोर्दै हुँदो रहेछन् आज ज्याला कति दिइयो पेट्रोल कति हालियो त्यो हिसाब लेखिरहेका हुँदो रहेछन् इन्द्रबहादुर राई र बैरागी काईलाई एकदिन उनलाई ठेकेदार ईश्वर वल्लभलाई भेट्न गएछन् स्कूलको आँगनमा खोइ त तिम्रो सरदारजी भनेर त्यहाँ कुलीलाई सोद्धा सरदारजीभित्र हिसाब गर्दै हुनुहुन्छ भनेछ त्यो हिसाब के रहेछ भने सारा दिन अरूलाई बाँडे सायद रात मेरा भनेर आफ्नो छेउमा गिलासमा अलिकति पेय पदार्थ लिएर गीतकार यही गीत लेखिरहेका रहेछन् यो सबै इतिहास भनेपछि बल्ल नारायण गोपालकी पत्नी पिमला गुरूवाचार्य त्यसै गरिकन गोपालिन्दुकी पत्नी रिन्छिनी रञ्जन अंग्रेजी भाषामा भन्छन् कन्भिन्स भए र त्यसपछि यो गीत रेडियो नेपालमा र नारायण गोपाल संगीत कोषद्वारा प्रकाशित कालजय स्वरहरूमा ईश्वर वल्लभको भनेर दर्ता भयो यसरी ईश्वर वल्लभका धेरै गीतहरू अरूका नाममा बज्दै आएका छन् कविलाई कहिलेकाहीँ गीतकारको नामको लोप हुँदैन रहेछ बिहान नभए सारासित बतासले सुकाइदिन्छ पनि 27 वर्षभन्दा बढी नगेन्द्र थापाको नाममा बजिरह्यो एक दिन ईश्वर वल्लभ स्वयंले यो कुरा हामीलाई प्रस्ताव गरेपछि ईश्वर वल्लभ जीवन आचार्य उहाँ पनि कवि हुनुहुन्थ्यो र हामी तीनैजना नगेन्द्र थापाको घर मालेगाउँ गयौं ईश्वर वल्लभ बोल्दा पनि काव्यमा बोल्नुहुन्थ्यो उहाँले नगेन्द्र थापालाई यसरी भन्नुभयो भाइ मेरो सबै कविता भाइहरूको मेरो सबै निबन्ध भाइहरूको त तर यो बिहान नभई सारासित बतासले सुकाइदिन्छ एउटा मेरो गर्न पाए हुन्थ्यो। नगेन थापा अचम्म हुनुभयो, किन र? किनकि रेडी नेपालमा यो गीत तपाईँको नाममा रहेछ, तर रेडी नेपालले तपाईँको स्वीकृति लिएर नआएछ, मेरो नाम नगरिदिने रहेछ, तर गीत त मेरो हो नि भाइ। यसरी नगेन थापाको नामबाट धेरै वर्षपछि 56 सालपछि मात्र लाग्छ यो गीत ईश्वर बल्लभको नाममा सारियो। त्यति बेलासम्म जीवन आचार्यको पनि देहान्त भइसकेको थियो। यी धेरै इतिहाससँग हाम्रा गीतहरू जोडिएका छन्, तर हामीले सम्झना गर्न खोजेका थियौँ आज दुई मितजुको, गोपाल योञ्जन र नगेन्द्र थापाको, जसलाई मित लगाइदिनु भएको थियो ईश्वर बल्लभले। ईश्वर बल्लभले मित लगाइदिनु भयो, कर्म योञ्जनले नारायण गोपालको बिहाको सायद जुराइदिनु भयो, र बिहा पनि उहाँको अनौठो मोडमा भयो। घरमा बिहाको खबर थाहा नहोस् भनेर कर्म योञ्जनले दार्जीलिङबाट प्रोग्राम इज कन्फर्म कम सुन भनेर टेलिग्राम पठाइदिनु भयो। त्यो प्रोग्राम चाहिँ कुनै सांगीतिक कार्यक्रम नभएर बिहाको कार्यक्रम कन्फर्म रहेछ, अनि घरमा चाहिँ नारायण गोपालले मेरो दार्जीलिङमा कार्यक्रम हुँदैछ भनेर उहाँ भाग्नुभयो। यसरी उहाँले दार्जीलिङको सिमानामा बिहा गर्नुभयो। मित लगाउने परम्परा मित्रसेनपछि नारायण गोपाल गोपाल योञ्जनको क्रमसम्म आइपुग्छ, तर अम्बर गुरूङका समय पनि मित्जोहरू धेरै थिए। अम्बर गुरूङका आफ्ना समकालीनहरू गगन गुरूङ, दिपा गतराजका पिता दलसिंह गतराज थुप्रै थिए, तर अम्बर गुरूङको आफ्नै मित थिए इन्द्र थपलिया। इन्द्र थपलियालाई गोपाल योञ्जन थप्पू भन्थे। इन्द्र थपलिया पिटर जे कार्थकर गोपाल योञ्जनलाई गोफले भन्थे। यी आफूलाई एक आपसलाई बोलाउँदा गोफले र थप्पू नामबाट बोलाउँथे, तर अम्बर गुरूङ इन्द्र थपलिया बोलाउँदा मित्जु भनेर बोलाउँथे। आज अम्बर गुरूङकै मित्जु इन्द्र थपलियाले लेखेको गीत, अम्बर गुरूङको संगीत र अम्बर गुरूङकै स्वरमा यो मितेरी संगीतका बारेमा।
डाँडा पारी हिउँ पारे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिलकी मेरी रानी। डाँडा पारी हिउँ पारे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिलकी मेरी रानी। घाम र पानी लुका चोरी जिन्दगीको बाटो, हाम्रो पानी लुका चोरी जिन्दगीको बाटो, दुई घडीको साथ देऊ किन गर्छौ फाटो बरीलाई। डाँडा पारी हिउँ परे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिलकी मेरी रानी। मनमा मेरो वेदना छ, मुखमा मेरो हाँसो, मनमा मेरो वेदना छ, मुखमा मेरो हाँसो, गए पनि राखी देऊ है मेरो माया नासो बरीलाई। डाँडा पारी हिउँ परे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिलकी मेरी रानी।
अजर अमर गीतहरूको यो श्रृङ्खलामा अमर गुरुङको कुरा गर्यौं हामीले, अमर गुरुङको मित्ज्यू इन्द्र थपलियाको, शान्त सुशील र मलिन स्वभावका इन्द्र थपलियाले धेरै नाटक नाटिकामा गीत पनि लेख्नु भएको छ, तर अम्बर गुरूङ त जवानीदेखि नै फरक स्वभावका हुनुहुन्थ्यो। कसैको दुर्व्यवहार अपमान सहन नसक्ने, उहाँ आफ्ना प्रिय दाजु गीतकार अगम सिंह गिरीलाई कसैले अपमान गर्यो भने सबैभन्दा पहिला आफ्नो कोट खोल्नुहुन्थ्यो र टाई खोल्नु लुज गर्नुहुन्थ्यो र छेउको मान्छेलाई दिनुहुन्थ्यो, यो कोट सम्हालिदिनु म यसलाई ठोकिहाल्छु भन्नुहुन्थ्यो। अमर गुरुङको त्यो शैली निकै पश्चिम पनि चर्चित रह्यो। काठमाडौँमा उहाँको जब पहिलोपटक नारायण गोपालसँग कुस्ता कुस्ती पर्ने अवस्था आयो, दुवैले एकले अर्काले बोलाउने नाउँ थियो टार्जन र स्यान्डो। स्यान्डो म कोट खोल्दैछु भनेपछि दुवैको लडाई दुवै लडाईको लागि तयार भएको भनिन्थे। त्यस्ता स्वस्थ समृद्ध अमर गुरुङ अहिले केही समयदेखि अस्वस्थ हुनुभएको छ, उहाँको स्वास्थ्य राम्रो होस् भन्ने कामना गरौं। त्यसै गरिकन यो नेपथ्य बयानका र पोखराका धेरै बयानका पुराना गीतहरूका रचयिता संगीतकार सुक गुरूङ केही दिनदेखि अचेत अवस्थामा वा काठमाडौँको ग्रीन सिटी हस्पिटलमा भर्ना हुनुभएको थियो। आजै दिउँसो लगभग एक बजेपछि उहाँलाई टिचिङ हस्पिटलको आईसीयूमा सारिएको छ। सुक गुरूङको अवस्था निकै नाजुक भएको कुरा उहाँको परिवारबाट जानकारी आएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना हामी सबै संगीत प्रेमीहरू गर्दछौं र उहाँलाई परमेश्वरले शक्ति दियोस् यही कामना गर्दछौं। पाल्पाबाट रायेश्वर उदय लेख्नुहुन्छ, स्वर सम्राट नारायण गोपाल, गोपाली उञ्जन र नगेन्द्र थापा बीच मकलमा आगो बालेर लगाइएको मिज्जोको साइनो लामो समयसम्म र नढाँटी भन्ने हो भने यी तीन कालजय स्रष्टाहरूको जस्तो उधार्ने मिज्जोको साइनो बिरलै देखिएला। त्यसको प्रभाव नेपाली गीत संगीतमा प्रशस्त देख्न सकिन्छ, सुन्न सकिन्छ। नपत्याए आज प्रसारण हुने अजर अमर गीतहरूको कार्यक्रम सुन्नुहोला भनेर उहाँले आफ्नो फेसबुक मार्फत मित्रहरूलाई भन्नुभएको छ। रतन चन्दजी जो हामीसँग टाढा हुनुहुन्छ तर कार्यक्रम मार्फत निकै नजिक हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, युनिटका सबैलाई सन्ध्याकालीन नमस्कार। दिनभरि मन खिन्न भइरह्यो कारण देश विदेशको दुःखद समाचार र यहाँ आज बढ़ेको चिसोपन। हजुरको दमदार र चमत्कारी आवाजले पक्कै यहाँको जाडोको माहौल न्यानो गराओस्। फेरि उही रोचक प्रसंग र अझ राम्रो गीतहरूको साथ कामना गर्दै कार्यक्रमको प्रतीक्षामा उहाँले लेख्नुभएको छ। नेपाली गीत संगीतमा नारायण गोपाल, गोपालिञ्जन जस्तै सत्यनारायण, राजभण्डारी, द्वारकालाल जोशी पनि निकै घनिष्ठ थिए। मित जतिकै थिए तर मित त लगाएनन् सायद। मानिक रत्न र प्रेमदोज प्रधान पनि निकै निकट थिए। दुवैका नाममा नाम जोडेर प्रेम मानिक नामबाट सांगीतिक समूह पनि बनाए र पहिलो गीत पनि संगीत गरे गोरेटो त्यो गाउँको, जुन विश्व प्रसिद्ध गीत कम सेप्टेम्बरको ट्यूनमा आधारित थियो। कम सेप्टेम्बरको लयमा विश्वमा हजारौं गीत बनेका छन् र सबैभन्दा पछिल्लो पटक माधुरी दीक्षित अभिनीत फिल्म राजामा नजरे मिले दिल धड़के पनि कम सेप्टेम्बरकै ट्यूनमा आधारित थियो र प्रेमदोज प्रधानले कम सेप्टेम्बरमा आफ्ना मित्र मानिक रत्नसँग मिलेर बनाएको त्यो गीतले पनि यी दुईको मित्रतालाई मितेरी साइनो भन्दा बलियो बनाएको थियो। तर कालान्तरमा यी दुई अलग अलग धारमा गए र अलग अलग शैलीका संगीत गरे, जसरी गोपालञ्जनकी पत्नी रिन्छिनी अञ्जनले गत मंगिर 19 गते नारायण गोपालको पुण्यतिथिको दिन भन्नुभएको थियो, धेरै मान्छेहरूले बाहिर कुरा गर्दा दुई मिज्जु छुटिए वा दुई मिज्जुको बीचमा तनाव आयो भन्ने गर्छन्, त्यसो होइन, उहाँहरू दुवैले आफ्नो शैली पत्ता लगाउन बाटो मात्र फरक हिँडेका हुन् भनेर रिन्छिनीले भन्नुभयो। त्यसो भनिए पनि तर हामीले पाउने उहाँहरूको सांगीतिक सहसम्बन्धमा त्यो मितेरी संगीतको जोरदार प्रभाव पाइन्छ। त्यो पछिल्लो पुस्तामा हामीले देख्न सक्छौ अरूण थापाको गायनमा। अरूण थापाको पनि जीवनमा धेरै कमसँग सभासंगत भयो। उहाँका प्रिय मित्र हुनुहुन्थ्यो दीप श्रेष्ठ, त्यसै पोखरा बस्दा उहाँका मित्र हुनुहुन्थ्यो विक्रम गुरूङ जो संगीतकार गीतकार पनि हुनुहुन्थ्यो, तर उहाँको आफ्नो मित्जु हुनुहुन्थ्यो ओम विक्रम विष्ट। भोक र भित्ताहरू, चपाइएको अनुहार, अनि बादल फाट्छ जस्ता चर्चित उपन्यासका लेखक दौलत विक्रम विष्टका छोरा ओम विक्रम विष्ट र अर्का छोरा कैलाश विक्रम विष्ट दुवै संगीतसँग आबद्ध थिए। ओम विक्रम विष्ट नेपालमा अत्याधुनिक शैलीको गायन वा भनौं पप संगीतलाई शुरू गर्ने सूत्रधार मानिन्छन् भने कैलाश विक्रम विष्ट गीत लेख्नुहुन्थ्यो। ओम विक्रम विष्ट र अरूण थापा संगीत अलग अलग शैलीका गरे पनि विचार शैली र जीवनशैली यिनको एउटै थियो र यी दुईले काठमाडौँको नजिकको जिल्ला ललितपुरको झम्सीखेलको रूखमुनि रहेको एउटा मन्दिर गणेशस्थानमा त्यसरी नै आगो बालेर मित लगाए। यी दुई मितले पनि सँगै धेरै काम गर्न पाएनन् किनकि अरूण थापा सुगम संगीतको एउटा मध्यधारमा थिए भने ओम विक्रम विष्ट अत्याधुनिक धारमा थिए। तर जीवनमा एकपटक यी मित्जुहरूले पनि सँगै एउटा गीत बनाए ओम विक्रम विष्टका भाइ कैलाश विक्रम विष्टको शब्दमा, ओम विक्रम विष्टको संगीतमा अनि गायक अरूण थापाको स्वरमा। अरुण थापा काठमाडौँको नजिकको जिल्ला ललितपुरको झम्सीखेलमा उहाँको सांगीतिक जीवन शुरू भयो र झम्सीखेल वरिपरि नै उहाँको धेरै समय बित्यो। तर पोखरा गएपछि उनका पिता गुञ्जबहादुर थापाको पोखरामा नेपाल बैंक लिमिटेडको जागिरको सिलसिलामा सरुवा भएपछि उनी पनि पोखरा गए र पोखरामा उनले त्यहाँका सांगीतिक मित्र विक्रम गुरूङसँगको सहकार्यमा पहिलो पटक 35-36 सालको हारिमा रेड नेपालमा स्वर परीक्षा दिन आए तिमीबाट टाढा भएपछि भन्ने गीतबाट र पछि उनी विनोद गौचनको शब्द र विक्रम आफ्नै संगीतमा रहेको गीत जति माया लाए पनि गीतपछि लोकप्रिय भयो। निकै सम्पन्न परिवारमा जन्मेका अरूण थापाको जीवनशैली र उनको परिवारको घरेलु अवस्था पछि बिग्रिँदै गएपछि अरूण थापाको जीवन पनि किसिमले तहस नहस भयो र अरूण थापाका भाइ पुरनको पनि असामयिक निधन भयो र अरूण थापाकी दोस्रो पत्नी झुमाको पनि कतै अन्तबिहा भयो र यसपछि अरूण थापा स्वयं नै एउटा ट्राजिक पात्र जस्तो भएर काठमाडौँमा देखिने एउटा धर्की टी शर्ट र सेतो प्यान्टमा कार्यक्रमतिर गाउन हिँडेको कतै दौड़िरहेको अस्तव्यस्त जिन्दगी र जीवनको अन्तिम कालमा उनको एउटा सम्पूर्ण नयाँ गीतहरूको संग्रह अरूण नामको एल्बम शंकरदेव क्याम्पस अगाडि रहेको लाफा भवनमा विमोचन कार्यक्रम हुन्छ। विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बैरागी काइलालाई निम्त्याइएको हुन्छ तर आफ्नो एल्बम विमोचनको दिन नै अरूण थापा लापत्ता हुन्छन्। अरूण थापालाई खोज्दा ओर्दा कहीँ भेटिँदैन र त्यहाँ प्रमुख अतिथि बैरागी काइलाले भन्नुहुन्छ यो त भगवान्लाई पर्खे जस्तो भयो, यो त वेटिङ फर गोडो भने जस्तो भयो। खोइ त अरूण थापा, अरूण थापा बिना नै उनको एल्बम अरूण विमोचन भयो तर भोलिपल्ट थाहा हुन्छ अरूण थापालाई केही हुलदंगाको कारणले गर्दा प्रहरीले पक्रेर लगेको रहेछ। त्यसपछि अरूण थापाको जीवन झन अस्तव्यस्त भयो र एकै पटक धेरै वर्षपछि वा एकाध वर्ष दुई वर्षपछि यात्री गेस्ट हाउसमा उनी अस्वस्थ अवस्थामा फेला पर्छन्। त्यसपछि उनका फ्यानहरूले प्रशंसकहरूले उनलाई उपचारको निम्ति दौड़धुप गर्छन्। त्यौरन थापाको जीवनको अन्तिम अवस्था भइसकेको हुन्छ र उनी एउटा गीत गाउन चाहन्थे नमस्ते डिजिटल रेकर्डिङ स्टुडियोमा, त्यो सम्भव हुँदैन र जीवनले उनलाई त्यो मौका दिँदैन। उनका मित्र ओम विक्रम विष्ट जो अहिले अमेरिकामा छन् र उनको पनि आफ्नो जीवन अर्कै शैलीमा छ। उनकी पछिल्लो पत्नी फ्लोराको देहान्तपछि उनी लगभग अव्यवस्थित भएका छन् र खबर पाइएअनुसार उनको फेरि नयाँ वैवाहिक जीवन शुरू हुँदैछ र अरूण थापाको गायन पुनः शुरू हुने सम्भावना पनि देखिएको छ। ओम विक्रम विष्टको क्षमा चाहन्छु, ओम विक्रम विष्टको गायन पुनः शुरू हुने सम्भावना देखिएको छ। त्यसै गरिकन यस गीतका गीतकार कैलाश विक्रम विष्ट पनि सम्भवतः अहिले नेपालमा हुनुहुन्न, बाहिरै हुनुहुन्छ। यी सबै दुई मित जो ओम विक्रम विष्ट र अरूण थापाको कुराकानी गर्दै गर्दा अब हामी फेरि एकपटक अर्का दुई कलाकार जो मित्जु सम्बन्धबाट नै उदाएका हुन्, यो अम्बर गुरूङ गोपाल युञ्जन नारायण गोपाल पछिको अर्को पुस्ता मानिन्छ। शिष्यका रूपमा उनी अम्बर गुरूङका शिष्य हुन् तर चेलाका रूपमा उनी गोपाल युञ्जनका एकलव्य चेला हुन्, भनौ मानस चेला। गोपाल युञ्जनलाई उनी आफ्ना मानस गुरू मान्थे। संगीतकार दिव्य खालिङ, दिव्य खालिङलाई बाल्यकालमै पोलियोले गर्दा उनको खुट्टा टेक्न नसकिने भयो। चञ्चल स्वभावका दिव्य खालिङ कहिले कता लड्ने कहिले कता लड्ने झ्यालमा चढ्ने, यी सबै कारणले गर्दा उनका पिता श्यामचन खालिङले उनलाई जन्मदिनको मौका पारेर एउटा हार्मोनियम उपहार दिए। त्यसपछि दिव्य शान्त स्वभावका साथ हार्मोनियममा खेल्न थाले र त्यही हार्मोनियमसँगै उनको बाल्यकाल शुरू भयो। दिव्य खालिङ पहिलो संगीतकार हुनुपर्छ जसले हार्मोनियमलाई फिट्ने भन्ने शब्द प्रयोग शुरू गरे। उनी हार्मोनियमलाई फिट्न जान्दथे। दिव्य खालिङ हार्मोनियम बजाउँदा बजाउँदै देब्रे हात आकाशतिर ठक्क उठाएर रोकेर फेरि हार्मोनियम फिट्न सक्थे। त्यो क्षमता उनले धेरै पटक देखाएका छन्। गाउन उनी नारायण गोपाल जत्तिकै मिठो गाउँथे तर उनले कहिले पनि नारायण गोपालको अगाडि गीत गाउन चाहेनन् पनि। गत मंगिर 19 गते पनि उनकी पत्नी ग्रेस खालिङको उपस्थितिमा यो कुराको सन्दर्भ उठेको थियो। ग्रेस खालिङ सधैँ आफ्नो पतिलाई व्यङ्ग्य गर्थिन्, संगीत गरे पुग्यो, गीत लेखे पुग्यो, गाउनु पर्दैन, र गाउनुपर्छ पर्छ भन्दा भन्दै नै दिव्य खालिङ पनि असामयिक रूपमा हामी बीचबाट जानुभयो। तर दिव्य खालिङका मित्रहरू वाङ्गेल लामा र पेमा लामा जो उनका घनिष्ठ मित्रहरू हुन् ती संगीतमा आबद्ध छन्। यहाँ पेमा लामाले दिव्य खालिङको शब्द र संगीतमा गाएको यो गीत यो मितेरी सम्झनामा।
स्वीकार गराय त्यागी देव मेरो प्रस्तावलाई, तिमीलाई अनाल हातहरू मैले बढाइदिए। तिमी मान यान मान, तिमी मान यान मान, मैले भनिदिए। केवल दुई दिन को मठांदे ठांदीना, यति धेरै माया किना भयो म जान्दिना, यो माया केवल दुई दिन को मठांदे ठांदीना। तिम्रो कुनै बहाना अघाडी पछाडी सार्दिन, तिमी मान यान मान, तिमी मान यान मान, मैले भनिदिए। खुशी सधैँ बनी रहोस्, तर मुटुमा घाउ यो तिमीलाई मनाइन सधैं बनी रहोस। तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस्, न ठान मेरो गल्ती बरु फैसलाई नै देऊ। मेरो मायाको सही मोल तिमी आज गरी देऊ। तिमी मान या न मान मैले भनिदिए, मेरो हजुर भनेर माया गरिदिए। स्वीकार गरायो
प्रेमा लामा र दिव्य खालिङको यो मितेरी सम्बन्धको यो सम्झना स्वरूप गीत राख्यौं। प्रेमा लामा अहिले पनि सक्रिय गायनमा व्यस्त हुनुहुन्छ। उहाँले परालको आगो, त्यसै गरिकन बाँच्न चाहनेहरू जस्ता फिल्महरूमा गाउनुभएको छ शान्ति ठटालको संगीतमा। र पेमा लामा जसले पहिलो पटक नेपाली संगीतको रंगमंचमा सरला गुरूङ र सोफिया गुरूङलाई प्रस्तुत गरेका थिए, र ती सरला गुरूङ र सोफिया गुरूङ नै पछि रेड नेपालमा दीपश्रेष्ठको संगीतमा शिवशंकर थापाको शब्दमा फूलको गाला भिजाई जस्ता गीतका कारण चर्चामा आए भने पछि सोफिया गुरूङको विवाह गायक दीपश्रेष्ठसित भयो र सरला गुरूङ हङकङमा पलायन भएर संगीत सिकाउँदै बसेकी छिन्। आजको हाम्रो यो मिज्जु प्रसंगका बारेमा कर्ण खड्गाले सान्दर्भिक टिप्पणी गर्नुभएको छ। बाल्यकालमा आफूले गरेको तीठा तथा मीठा मिज्जु सम्बन्धी कार्यहरूको मिठो याद आयो। खैरी फाँट कैलालीबाट हुनुहुँदो रहेछ उहाँ। मोहनराज भण्डारीले अजर अमर श्रोतामाझ लोकप्रिय हुन सफल भएकोमा यो कार्यक्रमलाई बधाई भन्नुभएको छ। उज्जवल तिमिल सिन्हाले धेरै आनन्दित महसुस गरिरहेको छु दाजु, हजुरको प्रस्तुतिसँगै गीतले झन् कुरै नगरौं भन्नुभएको छ। हाम्रो फेसबुकमा पनि थुप्रै टिप्पणीहरू छन्, विशेष गरेर कृष्ण ढुंगाना, कुशल अधिकारी, हरि दवाड़ी, पुण्य शर्मा, कृष्ण हरि पौडेल, विष्णुबहादुर थापा, मीनराज भट्ट, राजेन्द्र महर्जन, राजेश्वर उदय, टीका छेत्री, नवराज ढकाल, दामोदर किराँती, डामाडोल किराँती, गुप्ता तमु, मातृका दाल, पोखराबाट कवि दुर्गा शाह बाबा, व्यस्त बन्धु घिमिरे, सबैले आजको यो सांगीतिक कार्यक्रम बारेमा आफ्नो विचारहरू व्यक्त गर्नुभएको छ। समय रहेछ भने यसलाई क्रमैसँग वाचन पनि गर्ने कोशिश गरौंला। नारायण गोपाल र गोपाल युञ्जनको 1965 मार्चमा शुरू भएको मितेरी साइनोले भन्दा केही अगाडि काठमाण्डुमा त्रिपुरेश्वरको त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा अम्बर गुरूङको कार्यक्रम हुन्छ। त्यति बेला त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरमा थियो र त्यो त्रिपुरेश्वरको त्रिभुवन विश्वविद्यालयको हलबाट अम्बर गुरूङ गीत गाएर निस्किँदा गाड़ी चढ़न जाने बाटोसम्म विद्यार्थीको दायाँ बायाँ लाइन र लस्कर थियो र त्यो दायाँ बायाँको लस्करलाई अम्बर गुरूङले पार गर्न नसकेपछि उनी त्यही बीचबाट आफू बसेको होटल सुनधारामा पुगे। त्यो अम्बर गुरूङको जीवनको पहिलो सम्झना थियो काठमाडौँको सांगीतिक कार्यक्रमको। त्यसपछि जब गोपाल युञ्जन र नारायण गोपालले मितिरी संगीत शुरू गरे काठमाडौँमा, यस कार्यक्रमलाई धेरै पटक रूपरेखा नामक साहित्यिक पत्रिकाले पनि गरे, जसमा कहिले कार्यक्रम गीतकार किरण खरेलले पनि सञ्चालन गर्नुभएको छ, कहिले नगेन्द्र थापाले पनि सञ्चालन गर्नुभएको छ। यी धेरै प्रसंगमा मितिरी संगीत निकै चर्चामा रह्यो। चर्चित उपन्यासकार पारिजातले मितिरी संगीतका बारेमा गोर्खापत्रमा समीक्षात्मक टिप्पणी पनि लेख्नु भएको छ र धेरै अन्य स्रष्टाहरूले पनि त्यो कुरालाई उठाउनु भएको छ। तर गीतकार ईश्वर वल्लभले गोपाल योञ्जन र नारायण गोपाललाई मित लगाइदिँदा एउटै कुराको सपना देखेका थिए, तिमी दुई मिलेर नेपाली संगीतलाई नयाँ युग दिन सक्छौ। ईश्वर वल्लभले आफ्नो विभिन्न स्तम्भमा पनि यो कुरालाई उल्लेख गर्नुभएको छ। र पछि गोपाल योञ्जन, नारायण गोपाल र नगेन्द्र थापा मिलेर नेपालको दोस्रो सांगीतिक पत्रिका बागिना पनि प्रकाशन गरे। बागिनाको अर्थ हुन्थ्यो बाजा गीत नाच। यो मेलवादेवीकी छोरी शान्ति दीक्षितले निकालेको सरिता संगीत सरिता पछिको दोस्रो सांगीतिक पत्रिका थियो। सम्पूर्ण संगीत सम्बन्धी विषयवस्तुको पत्रिका थियो बागिना। यसका सम्पादक नारायण गोपाल थिए, व्यवस्थापक प्रबन्धक गोपाल योञ्जन र नगेन्द्र थापा थिए। गोपालेन्द्र नगेन्द्र थापाले यस किसिमका धेरै कार्यक्रमहरू गरे। साहित्यिक सांगीतिक पत्रिका निकाल्ने, सांगीतिक कार्यक्रम म्युजिकल स्वायरी गर्ने र काठमाडौँ पोखरा विभिन्न ठाउँमा रूपरेखा संगीत साँझ गर्दै घुम्ने यी क्रमहरू भए। गोपालेन्द्रले साई नेपाल चलचित्र संस्थानको पहिलो चलचित्रमा पहिलो पटक संगीत गर्दा नातिकाजीसँग सहकार्य गरे भने त्यसमा केही गीत नातिकाजीले केही गीत गोपालञ्जनले संगीत गरेका कारणले नारायण गोपाल तारादेवी उदित नारायण झा र सुषमा श्रेष्ठले गीत गाए तर कान्छी फिल्म भन्दाखेरि ओम त्रिनेत्र प्रडक्सनबाट कान्छी भन्दाखेरि यसका निर्देशक बीएस थापाले गोपालञ्जनलाई एकल संगीतकारका रूपमा लिए र त्यो संगीतकारको माध्यमबाट सम्भवत दुई मिज्जुले अन्तिम पटक गीत गरे त्यो गीत थियो अरुण लामा र नारायण गोपालको स्वरमा गोपालञ्जनको शब्द र संगीतमा कुनै यस्तो एउटा गीत बन्यो अम्बर गुरुङ गोपालञ्जन र नारायण गोपालको जीवनमा त्यो गीतले धेरै वर्ष यी स्रष्टाहरूलाई जोड्यो कुनै एउटा यस्तो गीत बन्यो गोपालञ्जनको संगीतमा जुन गीतको अभ्यास गर्दै गर्दा गोपालञ्जनले नारायण गोपाललाई भने मिज्जो यसमा अलिकति मेहनत गर्नुपर्छ यो कुरा सुनेपछि नारायण गोपालले मिज्जो तपाईँ नै यो गीत गाउनुहोस् भनेर हेडफोन सहित स्टुडियो छोडेर गए यसपछि दुई मिज्जुको सम्बन्ध अलग अलग बाटोमा गएर टुङ्गियो आजको हाम्रो यो कार्यक्रम पनि यही मितिरी ढुङ्गोमा गएर टुङ्गिएको छ जहाँ मित लगाइन्छ त्यहाँ एउटा ढुङ्गा हुन्छ त्यसलाई मितिरी ढुङ्गा भनिन्छ आजको कार्यक्रमको मितिरी ढुङ्गा यहीँ थाँती राखेर रा, आगामी आइतबार 9:15 भेटिनेछौ त्यतिन्जेलसम्म सशिन्द्र र मलाई विदा दिनुहोस् भी चा